الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا توبوا إلى الله توبة نصوحا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم يا أيها الذين آمنوا اے ایمان والو توبو الی اللہ توبۃ نصوحا تم اللہ تعالیٰ کے سامنے سچی توبہ کرو. انسان جو کام بھی شریعت کے خلاف کرتا ہے اس کو گناہ کہتے ہیں. اس سے توبہ کرنا انسان کے اوپر لازم ہو جاتا ہے. ابن قیم رحمۃ اللہ علیہ نے اداب الدوا میں گناہوں کے دو طرح کے نقصانات بتلائے ہیں. ایک وہ جو آخرت میں ہوں گے اور ایک وہ جو دنیا میں ہوتے ہیں. چنانچہ دنیا میں جو گناہوں کے نقصانات ہیں ان میں سے ایک یہ کہ انسان گناہ کرنے کی وجہ سے اس کا نیکی کرنے کو دل نہیں چاہتا. نماز پڑھنے کو دل نہیں چاہتا, تلاوت کو دل نہیں چاہتا, لمبی دعا مانگنے کو دل نہیں چاہتا, تہجد میں اٹھنے کو دل نہیں چاہتا, حتیٰ کہ نیک محفل میں جانے کو دل نہیں چاہتا. دوسرا گناہوں کا نقصان یہ کہ انسان کا دل بے چین رہتا ہے. چنانچہ کوئی آدمی کتنی ہی کامیابی سے گناہ کیوں نہ کرے, دیکھا گیا ہے کہ اس کا دل بہت بے چین ہوتا ہے, سکون لٹ جاتا ہے. ایئر کنڈیشن کمروں میں کمبل کے اندر لیٹے ہوئے کروٹیں بدلتے ہیں, ان کو نیند نہیں آتی, نیند کے لیے گولیاں کھانی پڑتی ہیں. پھر زندگی میں سے برکت نکل جاتی ہے, وقت میں برکت نہیں رہتی, صحت میں برکت نہیں رہتی, قوت یاداشت میں برکت نہیں رہتی, برکت انسان کی زندگی سے نکل جاتی ہے. ایک اثر یہ کہ دعائیں قبول نہیں ہوتیں. چنانچہ خود زبان سے کہتے ہیں جی کہ اللہ تو ہماری سنتا ہی نہیں, حالانکہ اللہ تعالیٰ تو سب کی سنتا ہے. ان ربی لسمیع الدعاء, میرا رب دعا کو سنتا ہے, لیکن اس کو پورا کرنا یا نہ کرنا یہ تو اللہ کا اپنا اختیار ہے. ہم اپنے گھروں میں دیکھتے ہیں کہ جو بچہ بہت فرما بردار ہو, نیکوکار ہو, ماں باپ کا دل خوش کرے, جب وہ کوئی بات کرتا ہے تو باپ فوراً پوری کر دیتا ہے, اور جو ماں باپ کو دکھ دے, ستائے, وہ بچہ کوئی بات کرے تو انسان سنی انسنی کر دیتا ہے. اسی طرح جو فسق و فجور کی زندگی گزارتا ہے اس شخص کی دعاؤں کو اللہ تعالیٰ سنی انسنی فرما دیتے ہیں. گناہوں کا ایک نقصان یہ بھی ہے کہ نعمتوں کو زوال آنا شروع ہو جاتا ہے. چنانچہ جو پروردگار نعمتیں دینا جانتا ہے وہ پروردگار نعمتیں لینا بھی جانتا ہے. کام ادھورے رہتے ہیں, بچی کے رشتے نہیں آتے, بیٹے کا بزنس سیٹ نہیں ہوتا. یہ ادھورے کام اس بات کی دلیل ہیں کہ گناہوں کی وجہ سے زندگی میں بے برکتی ہے. ان سب چیزوں سے بچنے کا ایک ہی طریقہ ہے کہ انسان گناہوں کو چھوڑ دے. چنانچہ گناہ چھوڑنے کا عمل توبہ کہلاتا ہے. توبہ کی چار شرائط ہیں. एक शर्त तो ये कि गुनाह छोड़ना, दूसरा इसके करने पर नादिम होना, तीसरा आइंदा ना करने का दिल के अंदर अज़म रखना, अहद करना कि आज के बाद मैंने ये गुनाह नहीं करना, और चौथा अगर वो गुनाह हकूकुल इबाद से मुतअल्लिक है तो उसको वापसी करना या उसकी माफ़ी तलाफ़ी करवाना। जो इंसान अल्लाह के खौफ की वजह से गुनाह को छोड़े वो तो तौबा कहलाती है, नियत कोई और हुई तो फिर वो तौबा नहीं कहलाती। मसलन एक बंदा इसलिए गुनाह से बचता है जी कि बदनामी होती है, एक बंदा गुनाह से इसलिए बचता है जी कि मेरे अंदर गुनाह की ताकत नहीं, एक बंदा गुनाह से इसलिए बचता है कि जी मुझे मर्ज लग जाने का डर है, एक बंदा कहता है कि मैं इसलिए चोरी नहीं करता कि पुलिस पकड़ लेगी, कोई बंदा सोचता है कि मैं इसलिए जुआ नहीं खेलता कि बहुत नुकसान होता है पैसे का। अगर ये नियतें हैं तो ये तौबा नहीं कहलाती। तौबा के लिए दिल में अल्लाह को राज़ी करने की नियत हो, अल्लाह के डर की वजह से इंसान तौबा करे। तौबा करने वाले को चंद काम करने चाहिए। पहला काम कि बुरे दोस्तों से जुदाई इख्तियार करे, क्योंकि यार बद मार बद से भी ज़्यादा बुरा, यार बद मार बद से ज़्यादा बुरा। क्या मतलब कि बुरा दोस्त जहरीले सांप से भी ज़्यादा बुरा और शैतान से भी ज़्यादा बुरा, इसलिए कि शैतान तो गुनाह का ख्याल दिल में डालता है, बुरा दोस्त गुनाह का ख्याल डालने के बाद हाथ पकड़ के गुनाह करवा देता है। फिर तौबा में ताखीर करना ये मुस्तकिल गुनाह, मसलन गुनाह तो किया जवानी में और अब बुढ़ापे में तौबा कर रहे हैं, तो इतना अरसा जो ताखीर हुई ये भी मुस्तकिल गुनाह है। इंसान अपने नफ्स पे एतमाद न करे, जो हकूकुल्लाह में कमी थी वो पूरे करे, रोज़े रखे, नमाजें पढ़े, हकूकुल इबाद की माफ़ी तलाफ़ी का इंतज़ाम करे, हराम और ममनुआ अशिया को तलब करे। मिसाल के तौर पे अगर तस्वीरें जमा की थीं तो चूँकि हराम हैं उनको तलब करना ज़रूरी। एक बंदा शराब पीता था, उसके बर्तन हैं इनको तलब करना ज़रूरी। अगर वो ये समझे कि मैं इसको धो के इसमें पानी पी लिया करूँगा, शरीयत इजाज़त नहीं देती, इसलिए कि वो पी तो पानी रहा होगा मगर उसको शराब याद आ रही होगी, तो जो चीज़ गुनाह की याद दिलाए उसका भी निशान मिटाना ज़रूरी। फिर हराम माल से परवरिश पाने वाले बदन को नेकी में इस्तेमाल करे। और इन सब के लिए एक बेहतरीन तरीका यह है कि तौबा करने वाला बंदा नेक दोस्त बना ले। अलमरु अला दीन खलीले ही, इंसान अपने दोस्त के दीन पर होता है। एक आखिरी बात कि जिन लोगों ने पहले तौबा की उनके वाकयात को बार बार पढ़े ताकि हिम्मत बढ़े। चुनाचे नबी इस्लाम के ज़माने में गामदिया कबीले की औरत थी जिससे बड़ा गुनाह हो गया। उसने नबी इस्लाम की खिदमत में आके अर्ज़ किया, ऐ अल्लाह के नबी मुझसे बड़ा गुनाह हो गया। नबी इस्लाम ने चेहरे अनवर दूसरी तरफ कर लिया, फिर कहा, चेहरे अनवर फिर किसी और तरफ कर लिया, तीसरी मरतबा कहा तो चेहरे अनवर और तरफ कर लिया। जब उस औरत ने चार मरतबा खुद इकरार किया तो फरमाया कि तुझे वहम हो गया होगा। उसने कहा, ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मुझे कोई वहम नहीं, मुझसे गुनाह सरदर्द हुआ और इस वक्त मैं हमल से हूँ। नबी साहब ने फरमाया, अच्छा जाओ, फिर जब बच्चे की विलादत हो जाए तो उसके बाद मेरे पास आना। वो औरत जानती थी कि एक तो नजासत होती है पेशाब पखाने की, ये पानी से धुल जाती है, एक नजासत होती है गुनाह की, ये तौबा के बगैर नहीं धुलती। चुनाचे जो जिनाकार इंसान तौबा किए बगैर फौत हो गया, क़यामत के दिन नापाक हालत में उठाया जाएगा। अब उसके लिए 9 महीने गुजारने मुश्किल थे, रातों को नींद नहीं आती थी, दिलों को चैन नहीं आता था। वो सोचती थी अगर इस दौरान मेरी मौत आ गई तो मैं अल्लाह ताला के सामने नापाक कैसे खड़ी होंगी। अल्लाह की शान के जब उसकी बेटा पैदा हुआ तो वो उसको लेकर आई, ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ये बेटा हुआ है। नबी साहब ने फरमाया कि अच्छा इसको जाओ दूध पिलाओ। दूध पिलाने के लिए मजीद 2 साल लगते हैं, हौलैन कामिलैन। तो वह औरत वापस चली गई। ज़रा गौर कीजिए, अगर ये औरत अपनी राय बदलना चाहती तो ये बदल सकती थी। अगर ये औरत किसी दूसरी बस्ती में जाके छुपना चाहती तो छुप सकती थी, इसके पीछे कोई पुलिस तो नहीं खड़ी थी। मगर इसके दिल में ये खौफ था कि अगर मैंने दुनिया में अपने आप को पाक न करवाया तो क़यामत के दिन तो अल्लाह ताला मेरी तरफ देखेंगे भी नहीं। चुनाचे हदीस पाक में आता है कि जो जिनाकार होगा या बेपर्दा औरत होगी, अल्लाह ताला क़यामत के दिन उसकी तरफ नहीं देखेंगे। अब उसको एक आग सीने में लगी हुई थी, चैन नहीं आता था, उसका वक्त नहीं गुजरता था। बिल आखिर जब बच्चे ने सॉलिड खाना शुरू किया तो वो एक दिन बच्चे को लेके आई, बच्चे के हाथ में रोटी का टुकड़ा था। ऐ अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, मेरे बच्चे ने रोटी खानी शुरू कर दी। नबी सलाम ने फिर सहाबा से फरमाया कि अब इसके ऊपर हद जारी करो। हद जारी करते वक्त एक सहाबी ने उस औरत को सख्ती की बात कर दी कि तुमने अपने ख़ानदान को बदनाम करवा दिया। तो नबी सलाम ने फरमाया लकद ताबत तौबतन, इस औरत ने इतनी सच्ची तौबा की है, लौ कुस्सिमत बैना सबईना मिन अहलिल मदीनते वसअतहुम, कि अगर मदीना के 70 गुनहगारों में इसकी तौबा का सवाब तकसीम किया जाता तो 70 गुनहगारों की बख्शिश हो जाती। तौबा करने वाले के जहन में कुछ सवालात होते हैं, आज की मजलिस में इन्हीं सवालात के जवाबात मकसूद हैं। पहला जहन में सवाल आता है कि मेरे गुनाह तो इतने ज़्यादा सारे गुनाह बख्श दिए जाएंगे। जवाब जी हाँ। चुनाचे फरमाया ऐ मेरे बंदे, अगर तेरे गुनाह आसमान के सितारों के बराबर हैं, अगर तेरे गुनाह सारी दुनिया की रेत के ज़र्रात के बराबर हैं, अगर तेरे गुनाह पानी के कतरों के बराबर हैं, अगर तेरे गुनाह सारी दुनिया की दरख्तों के पत्तों के बराबर हैं, तेरे गुनाह थोड़े हैं मेरी रहमत ज़्यादा है, तू तौबा करेगा मैं तेरी तौबा को कबूल कर लूँगा। हदीस पाक में है कि बनी इसराइल का एक आदमी था जिसने 100 बंदों को कत्ल किया था, तौबा की नीयत से चल पड़ा था, मौत आ गई, अल्लाह ने उसके भी गुनाहों को माफ़ फरमा दिया। जहन में कई दफ़ा ये ख्याल आता है कि मैं तो तौबा करना चाहती हूँ लेकिन बद किरदार लोग मुझ पर ज़्यादती करते हैं, चढ़ाई करते हैं, वो मुझसे गुनाह करवा देते हैं। तो भाई जब इंसान ने गुनाहों से बचने की नीयत कर ली तो कोई उसको मजबूर तो नहीं कर सकता। चुनाचे काब बिन मालिक लानो एक सहाबी हैं, एक मरतबा नबी इस्लाम के साथ सफ़र में हाजिर न हो सके तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने सब मुसलमानों को कहा कि वो इनसे ना बोलें जब तक कि इनकी तौबा कबूल नहीं होती। वो फरमाते हैं कि मेरे ऊपर 40-50 दिन का पीरियड बड़ा मुश्किल था, ज़मीन अपनी पूरी फराखी के बावजूद तंग हो गई थी, میرے دل میں بار بار یہ خیال آتا تھا کہ اگر اس دوران مجھے موت آ گئی تو میرا آخرت میں کیا بنے گا، اور کبھی یہ خیال آتا کہ اگر اللہ کے حبیب صلی اللہ علیہ وسلم نے پردہ فرما لیا تو پھر میرا کیا بنے گا۔ ایک دن میں جا رہا تھا، پتہ چلا کہ غسان کے بادشاہ نے مجھے رکہ بھیجا ہے۔ رکے میں لکھا تھا کہ ہم نے سنا ہے تمہارے صاحب نے تم سے بیتا قطع تعلقی کا حکم دے دیا، ہمارے پاس آ جائیے، ہم خزانوں کے منہ کھول دیں گے اور آپ شاہانہ زندگی گزاریں گے۔ وہ فرماتے ہیں کہ میں نے اس خط کو پھاڑ دیا اور اسی وقت آگ میں ڈال دیا اور رونے لگا کہ اوہو، اب کافر بھی مجھ سے طمع کرنے لگ گئے۔ تو اسی طرح آپ کو اگر کوئی گناہ کے لیے میسج بھیجے، ڈیلیٹ کر دیں، خط لکھے پھاڑ دیں، اچھی طرح جب اس کا رد عمل کا اظہار کریں گی تو پھر کوئی گناہ کی دعوت نہیں دے سکے گا۔ حضرت مرشد اللہ عنہ ایک صحابی تھے، زمانہ جاہلیت میں مکہ مکرمہ کی ایک عورت عناق تھی جس سے اس کے افیئرز تھے۔ ایمان لے آئے تو مدینہ طیبہ آ گئے۔ کافی سالوں کے بعد ایک مرتبہ تجارت کی وجہ سے ان کو مکہ مکرمہ جانا پڑا۔ مغرب کے قریب یہ گلی میں سے گزر رہے تھے کہ اس عورت نے دیکھا تو وہ ان کو کہنے لگی کہ بڑا عرصہ ہوا تم مجھے ملے نہیں، آج میرا خاوند گھر پہ نہیں، سفر پہ گیا ہوا ہے، تم اپنا کام سمیٹ کے میرے پاس آ جانا، ہم اکٹھی رات گزاریں گے۔ مرشد اللہ عنہ نے فرمایا کہ میں نہیں آؤں گا۔ وہ بڑی حیران ہوئی، کہنے لگی مرشد تم وہی ہو نا کہ جو مکہ کی گلیوں میں میرے پیچھے پھرتے تھے، میری منت کرتے تھے، کچھ وقت میرے ساتھ گزارو، میرے ساتھ کچھ وقت رہ لو، اور میری منتیں کرتے تھے کہ میں تمہیں وقت دے دوں، آج میں خود تمہیں کہہ رہی ہوں اور تم نہ بولتے ہو۔ تو مرشد اللہ عنہ نے اس کی طرف دیکھا بھی نہیں۔ وہ بڑی حیران ہو کے کہنے لگی تم میری طرف دیکھ کیوں نہیں رہے؟ تو انہوں نے فرمایا کہ اب میری آنکھوں نے اس مبارک ہستی کو دیکھ لیا جس کو دیکھنے کے بعد اب یہ غیر محرم کو نہیں دیکھ سکتی۔ عورت چونکہ ان کے ساتھ بہت کلوز رہ چکی تھی، طبیعت کے اندر بہت کلوزنیس تھی، اس نے ہاتھ آگے بڑھایا کہ ان کے ہاتھ کو پکڑے۔ تو مرشد اللہ عنہ نے کہا کہ خبردار مجھے ٹچ نہ کرنا، ورنہ میں اپنی تلوار سے تمہاری گردن الگ کر دوں گا۔ جب اس عورت نے یہ گفتگو سنی تو وہ گھبرا گئی اور وہ اپنے گھر واپس چلی گئی۔ دیکھو، جو گناہوں سے بچنے والے ہوتے ہیں وہ پھر ایسے عمل کرتے ہیں۔ کچھ دعائیں بھی ہیں، اللہم انا نجعلک فی نحورہم و نعوذ بک من شرورہم، اللہم استر عوراتنا و آمن روعاتنا، اللہم لا تشمت بن الاعداء ولا الحاسدین۔ کئی مرتبہ ذہن میں یہ سوال آتا ہے کہ میرے لیے پرانی یادیں عذاب بن چکی ہیں، میں کیسے ان کو ذہن سے نکالوں؟ بھئی، ہمارے لیے پرانی یادوں کو نکالنا مشکل، اللہ تعالیٰ کے لیے تو آسان ہے۔ لہذا اللہ تعالیٰ پر نظر رکھیں، دعا مانگیں، پروردگار بندے کے ذہن سے گناہوں کی یادداشت بھی ختم کر دیں گے۔ ایک سوال ذہن میں یہ آتا ہے کہ میں نے توبہ تو کر لی، کیا اللہ رب العزت کے سامنے گناہوں کا اعتراف کرنا ضروری ہے؟ جی ہاں، یا تو دنیا میں اعتراف کر لیں، جیسے نبی علیہ السلام نے دعا سکھائی، ابو الک بنعمتی کا و ابو بذنبی، اے اللہ میں آپ کی نعمتوں کا بھی اعتراف کرتا ہوں اور اپنے گناہوں کا بھی اعتراف کرتا ہوں۔ اور اگر دنیا میں اعتراف نہ کیا تو جہنم میں جا کے جہنمی کے بارے میں آتا ہے فاعترفوا بذنبہم वो अपने गुनाहों का एतराफ़ कर लेंगे। फसह कल अस्हाब सईर, मगर उन जहन्नम में जाने वालों के लिए तो फिर बर्बादी ही है। कभी जहन में ये बात आती है, मैं तौबा तो कर लूंगी मगर मैं गुनाह से बच नहीं सकती। भाई ये सोचें कि मैं नहीं बच सकती, अल्लाह ताला तो मुझे बचाने पे कादिर हैं। हमने ये देखा है कि जो बंदा खुद पक्की तौबा न कर सके या तौबा पे कायम न रह सके, उसको चाहिए कि किसी अल्लाह वाले के साथ मिलकर तौबा के कलिमात पढ़ ले। उसकी बरकत से अल्लाह सच्ची तौबा की तौफीक अता फरमा देते हैं। कभी जहन में ये ख्याल आता है कि अल्लाह ताला बड़ा रहीम है, वो बख्श देगा। बिल्कुल सही बात है कि अल्लाह ताला चाहें तो जिस गुनाह को चाहें माफ़ कर दें, लेकिन अगर हमने तौबा न की तो कुछ गुनाहों का वबाल मौत के वक्त ज़ाहिर होता है। उलमा ने उनमें से लिखा है कि जिना ऐसा गुनाह है कि अगर इससे तौबा न की तो मरते वक्त इंसान कलमा नहीं पढ़ सकता, कलमे से महरूम हो जाता है। एक सवाल जहन में यह पैदा होता है कि मैंने तौबा की थी, 3 महीने के बाद फिर वही गुनाह कर लिया, तो क्या पहली तौबा टूट गई? जवाब, पहली तौबा नहीं टूटी, अलबत्ता इस नए गुनाह पर दोबारा तौबा करना ज़रूरी हो गई। एक सवाल कि जी मैं 2 गुनाह करती हूँ, नमाज भी नहीं पढ़ती, बेपर्दा भी फिरती हूँ। नमाज पढ़ना तो मुश्किल है लेकिन मैं सर पे दुपट्टा कर लेती हूँ, पर्दा कर लेती हूँ। जी हाँ, 1 गुनाह करते हुए दूसरे गुनाह से तौबा कोई करे तो वो तौबा हो सकती है, और हो सकता है कि उसी की बरकत से अल्लाह इस पहले गुनाह से भी तौबा की तौफीक अता फरमा दे। कभी जहन में ये आता है कि मैं पुराने जो कज़ा नमाज और रोज़े हैं उनका क्या करूं? तो भाई अगर किसी ने 1,00,000 पाउंड किसी को देने हो ना दे सके तो फिर वो उसके लिए किस्तें बना लेता है, हर महीने कुछ ना कुछ देना शुरू कर देता है। इसी तरह जिसकी 10 साल 15 साल की नमाजें हों, रोज़े हों, उसको चाहिए कि रोज़ाना 5 नमाजें अदा कर ले, और साल के वो औकात जिनमें दिन छोटे होते हैं आसानी से रोज़ा रखा जा सकता है, उन दिनों में नफली रोज़े भी कज़ा करना शुरू, वो यानी नफल जो फ़र्ज़ रोज़े थे वो कज़ा करे। इस तरह रोज़े और नमाज की कज़ा मुमकिन हो सकती है। अगर किसी बंदे ने गीबत की तो अल्लाह ताला से भी माफ़ी मांगनी चाहिए, और जिसकी गीबत की उससे भी माफ़ी मांगनी चाहिए। ये बताना ज़रूरी नहीं है कि मैंने क्या कहा, बस इतना कहें कि जी आपकी हुकूक में कोई कोताही हुई तो आप माफ़ कर दीजिए। एक बंदा कहता है मैंने चोरी की, मैं क्या करूं? भाई जिसका माल चोरी किया उसको पैसे वापस करो। और जी वो तो फौत हो गया, भाई उसके वारिस को वापस करो। जी मुझे उसके वारिसों का भी पता नहीं। शरीयत कहती है कि फिर अल्लाह के रास्ते में सदका कर दो ताकि क़यामत के दिन जो अजर मिले वो उस बंदे को पहुंच जाए जिसका माल चोरी हुआ था। एक बंदा कहता है कि मैंने तो सूद का माल खाया, मैं क्या करूं? भाई नदामत इख्तियार करें, और जो बदन सूद से पला अब उसको नेकी में लगाएं, नमाजें पढ़ें, तिलावत करें, दुरूशरी पढ़ें, इस्तिग़फ़ार पढ़ें, अल्लाह के दीन का काम करें, इल्म हासिल करें, नेकी के काम करने से उसकी मुकाफ़ात हो जाएगी। सवाल पैदा होता है कि तौबा का तरीका क्या है। चुनाचे एक हदीस मुबारका में तौबा का तरीका बतलाया गया। सैना सिद्दीक अकबर अनु इसकी रवायत करते हैं, नबी रिसाम ने इरशाद फरमाया, मा मिन रजुलिन यज़्निबु ज़म्बन सुम्म यकूम फयतत्तहर सुम्म युसल्ली रकअतैन सुम्म यस्तग़फिरुल्लाह ग़फ़रल्लाहु लहू, कि जिस बंदे ने कोई गुनाह कर लिया उसको चाहिए कि वो अच्छी तरह वुज़ू करे, फिर दो रकत सलातु तौबा के पढ़े, फिर उसके बाद अल्लाह ताला के सामने इस्तिग़फ़ार करे, अल्लाह ताला उसके गुनाहों को माफ़ फरमा देते हैं। चुनाचे किस अंदाज से तौबा करनी चाहिए, हदीस मुबारका में है कि जो बंदा दिल की गहराइयों से नादिम होता है अल्लाह ताला उसकी तौबा को कबूल करते हैं। फरमाया अन्नदमु तौबतुन, कि दिल में नादिम और परेशान होना इससे तौबा हो जाती है। बनी इसराइल के एक नौजवान का अजीब किस्सा है, मैं अक्सर ये सुनाता हूँ ताकि हमें पता चले कि हमें अल्लाह ताला से माफ़ी कैसे मांगनी चाहिए। वहब बिन मुनब्बा ने इसको नकल किया, वो फरमाते हैं कि बनी इसराइल में एक नौजवान था जो बहुत बदकार था, लोग उसकी बुरी ज़िंदगी से तंग थे, बहुत समझाते थे मगर वो किसी की सुनता ही नहीं था। बस्ती वाले बहुत तंग हो गए और एक दफ़ा उन्होंने सोचा कि अब अगर इसने गुनाह किया तो हम इसकी पिटाई भी करेंगे और इसको बस्ती से निकाल भी देंगे, ये यहाँ रहने के काबिल ही नहीं, ये तो दूसरों के बिगड़ने का ज़रिया बन जाएगा। चुनाचे वो नौजवान कुछ अरसे तक गुनाहों से बचा रहा, फिर गुनाह कर बैठा। अब बस्ती वाले ने उसकी खूब पिटाई की और धक्के दे दे के ह्यूमिलिएट करके उसको शहर से निकाल दिया। उस ज़माने में छोटे छोटे शहर होते थे और उनके गिर्द कई मर्तबा दीवारें भी बनी होती थीं। तो दरवाज़े के सामने एक वीराना था, दरख्त थे, ये नौजवान वहाँ चला गया। अल्लाह की शान के ये बीमार हो गया। मौसम सर्दी का हो और इंसान के पास दवाई भी ना हो और कोई और इंतज़ाम भी ना हो तो फिर बीमारी एग्रीवेट कर जाती है, बढ़ जाती है। इस नौजवान के साथ ऐसा ही हुआ, चुनाचे इसकी बीमारी बढ़ गई हत्ता कि इसकी मौत का वक्त आ गया। जब ये फौत हुआ तो अल्लाह रब्बुल इज़्ज़त ने मूसा अलैहिस्सलाम की तरफ वही नाजिल फरमाई कि ऐ मेरे प्यारे पैगम्बर अलैहिस्सलाम, मेरे औलिया में से एक वली की मौत आ गई है, आप जाइए उसको गुसल दीजिए, कफन पहनाइए, जनाजा की नमाज पढ़िए और ये भी ऐलान कर दीजिए कि जिस बंदे के गुनाह बहुत ज़्यादा हों वो आके उसकी नमाज जनाजा पढ़ ले, हम पढ़ने वालों के गुनाहों को भी माफ़ कर देंगे। चुनाचे मूसा अलैहिस्सलाम ने जब ये ऐलान किया तो बनी इसराइल के बहुत लोग इकट्ठे हो गए। अब इस वाक्य को ज़रा अरबी में सुन भी लीजिए, तर्जमा भी साथ साथ कर देंगे। कानफी ज़मन मूसा अलैहिस्सलाम शाबुन आतिन, मूसा अलैहिस्सलाम के ज़माने में एक नौजवान था जो बड़ा सरकश था, मुसरिफ़न अला नफ्सिही, अपनी जान पे बड़ा ज़ुल्म करता था। फ़अख्रजूहु मिन बैनहिम लिसूइ फ़िअलिही, चुनाचे बस्ती वालों ने उसे बस्ती से निकाल दिया उसके करतूतों की वजह से। फ़हज़रतुल वफ़ातु फ़ी ख़रबतिन अला बाबिल बलद, शहर के दरवाजे के बिल्कुल सामने जो वीराना था उस वीराने में उस बंदे को मौत आ गई। फ़अवहल्लाहु ताला इला मूसा अलैहिस्सलाम, अल्लाह रब्बुल इज़्ज़त ने मूसा अलैहिस्सलाम की तरफ वही नाजिल फरमाई कि ऐ मेरे प्यारे मूसा अलैहिस्सलाम, इन्ना वलियम मिन औलियाई, کہ میرے دوستوں میں سے ایک دوست، اولیاء میں سے ایک ولی، حضرہ الموت، اس کو موت آ گئی ہے، فحضر ہو، اس کے پاس جائیے، وغسل ہو اور اس کو غسل دیجئے، وصلی علیہ اور اس کی نماز جنازہ پڑھیے، وکل من کثر عصیانہ، اور کہہ دیجئے کہ جس بندے کے گناہ بہت زیادہ ہوں، یحضر جنازتہ، وہ اس کے جنازہ پڑھنے کے لیے حاضر ہو جائے، لاغفر لہم، میں جنازہ پڑھنے والے کی بھی مغفرت کر دوں گا۔ جب اللہ کی طرف سے یہ اعلان ہوا تو پھر فنادا موسیٰ علیہ السلام فی بنی اسرائیل فکثر الناس، بہت سارے لوگ جنازہ پڑھنے کے لیے آ گئے، سب چاہتے تھے ہمارے گناہ بخشے جائیں۔ فلما حضروہ عرفوہ، جب وہ وہاں پہنچے تو انہوں نے اس نوجوان کو پہچانا، فقالو، کہنے لگے، یا نبی اللہ، اے اللہ کے نبی صلی اللہ علیہ وسلم، ھذا هو الفاسق، یہ تو وہی فاسق شخص ہے، الذی اخرجناہ، جس کو ہم نے بستی سے دھکے دے دے کے نکال دیا تھا۔ فتعجب موسیٰ من ذلک، موسیٰ علیہ السلام بھی اس بات پہ بہت حیران ہوئے۔ فأوحى الله إليه، اللہ نے حضرت موسیٰ علیہ السلام کی طرف وحی نازل فرمائی، صدقوا وهم شهداء، اے میرے پیغمبر اسلام، یہ لوگ سچ کہہ رہے ہیں مگر یہ اس بات کے گواہ ہیں، انه لما حضرته الوفاة في هذه الخربة، بات یہ ہے کہ جب اس بندے کو اس ویرانے میں موت کا وقت آ گیا، نظر یمنتم و یسرتن، اس نے اپنے دائیں دیکھا، اپنے بائیں دیکھا، فلم یرا حمیمم ولا قریبا، کوئی اس کا دوست پاس نہیں تھا، کوئی رشتہ دار پاس نہیں تھا۔ اس وقت اس نے یہ پکارا کہ اللہ، کوئی میرا یار ہوتا جو یاری کرتا، دلدار ہوتا دلداری کرتا، میری امی پاس ہوتی میرے سر پہ ہاتھ رکھتی، میری بیوی ہوتی مجھے دلاسا دلاتی، اللہ نہ کوئی دوست ہے نہ رشتہ دار ہے، میں تنہا ہوں، اکیلا ہوں، ذلیل ہوں اور ٹوٹے ہوئے دل والا ہوں، اللہ میرے اوپر رحم کر دیجئے۔ ورا نفسہ غریبتن وحیدتن ذلیلتن منکسرتن، فرفع بصرہ الیہ، اس وقت اس نوجوان نے آسمان کی طرف دیکھ کر یہ کہا، الہی عبد من عبادک، اللہ میں بھی تیرے بندوں میں سے تو بندہ ہوں، اگرچہ میں گنہگار سہی مگر تیری بندگی کی فہرست سے تو نہیں نکلا، ہوں تو ابھی تک میں بندہ آپ ہی کا، میرے مولا جب میں آپ کا بندہ ہوں تو آپ میرے اوپر رحم فرمائیے، غریب فی بلاد کا، میں اپنے شہر سے بھی دھکے دے دے کے نکالا گیا ہوں، اے اللہ، لو علمت ان عذابی یزید فی ملکی کا، اگر مجھے یقین ہوتا کہ میرے عذاب دینے سے آپ کی شان بڑھ جائے گی اور مجھے معاف کرنے سے آپ کی شان کم ہو جائے گی، لما سألتک المغفرہ، اللہ میں آپ سے کبھی مغفرت طلب نہ کرتا، وليس لي ملجأ، اللہ میری کوئی جائے پناہ نہیں، ولا رجاء، کوئی امیدگاہ نہیں، الا انت، سوائے تیرے، جس طرح بندہ کہتا ہے کہ اللہ میرا کوئی نہیں اللہ تیرے سوا، اللہ میری امیدیں آپ کی ذات پر لگی ہیں، میری نظریں آپ کے اوپر لگی ہوئی ہیں، اللہ آپ مجھ پر رحمت کی نظر فرما لیجئے۔ جب اس نے یوں کر کے دعائیں مانگی کہ اللہ میں نے سنا ہے کہ آپ نے یہ آیت بھی اتاری، انی ان الغفور الرحیم، کہ بے شک میں غفور اور میں رحیم ہوں، فلا تخیب رجائی، اللہ میری امید کو ناکام نہ کرنا، یا موسیٰ، اے موسیٰ علیہ السلام، افکان یحسن بی ان اردہ وَهُوَ غَرِيبٌ عَلَى هَذِهِ الصِّفَتِ، کیا یہ بات مجھے سجتی تھی، میں اس کی دعات کو رد کر دیتا، حالانکہ وہ اس حال میں تھا. وَقَدْ تَوَسَّلَ إِلَيَّ بِي، اس نے مجھے میری رحمت کے واسطے دے دے کر دعائیں مانگیں. وَتَدَرَّعَ بَيْنَ يَدَيَّ، میرے سامنے روتا رہا، گڑ گڑاتا رہا، معافیاں مانگتا رہا. وَعِزَّتِ، موسیٰ علیہ السلام، مجھے اپنی عزت کی قسم ہے، لَوْ سَأَلَنِي فِي الْمُذْنِبِينَ مِنْ أَهْلِ الْأَرْضِ جَمِيعًا لَوَهَبْتُهُمْ لَهُ لِذُلِّ غُرْبَتِهِ، اگر وہ نوجوان اس وقت ساری دنیا کے گناہگاروں کی بخشش کا مجھ سے سوال کرتا، میں پروردگار ساری دنیا کے گناہوں کی بخشش بھی کر دیتا. اے موسیٰ علیہ السلام، انا کہف الغریب، میں پردیسی کی پناہ گاہ ہوتا ہوں. وحبیبہ، اور جس کا کوئی دوست نہیں ہوتا اس کا دوست میں ہوتا ہوں. وطبیبہ، اور جس کا علاج معالجہ کرنے والا کوئی نہیں ہوتا اس کی تیمارداری کرنے والا میں ہوتا ہوں. وراحمہ ہو، اور جس پر کوئی رحم نہیں کھاتا، اے موسیٰ علیہ السلام، اس پر رحم کھانے والا میں ہوتا ہوں. یا پروردگار اتنے کریم ہیں، اتنے مہربان ہیں کہ بندے کے گناہوں کو معاف کرنے کے لیے تیار ہیں. ہمیں چاہیے ہم بھی موقع سے فائدہ اٹھائیں اور اپنے گناہوں سے سچی پکی توبہ کر کے اللہ رب العزت سے معافی مانگ لیں. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم. اے کریم آقا، ہم آپ کے عاجز مسکین بندے ہیں، ہمارے گناہوں کو معاف فرما، خطاؤں سے درگزر فرما، عیبوں کی پردہ پوشی فرما. اللہ ہماری نگاہوں کو پاک فرما، دلوں کو صاف فرما، سینوں کو اپنی محبت سے لبریز فرما، اپنے عشق کی آتش ہمارے سینوں میں پیدا فرما، ہمارے انگ انگ سے اپنے ذکر کو جاری فرما، روئیں روئیں سے اپنے ذکر کو جاری فرما، ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما. کریم آقا، جسمانی بیماریوں کو دور فرما، روحانی بیماریوں کو دور فرما. اللہ ہمارے علم میں برکت عطا فرما، عمل میں برکت عطا فرما، رزق میں برکت عطا فرما، کاموں میں برکت عطا فرما، قدم قدم اپنی برکتیں شامل حال فرما. اللہ علم حاصل ہونے کے بعد جہالت کے کاموں سے محفوظ فرما، عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما، اپنے قرب کے بعد دوری سے محفوظ فرما، ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما. اس سے پہلے کہ لوگ ہمیں کلمہ پڑھائیں، ہمیں اپنے اختیار سے کلمہ پڑھنے کی توفیق عطا فرما. اس سے پہلے کہ ہماری ظاہر کی آنکھیں بند ہو جائیں، من کی آنکھیں کھلنے کی توفیق عطا فرما. اس سے پہلے کہ لوگ ہمیں غسل دیں، ہمیں غسل توبہ کرنے کی توفیق عطا فرما. اس سے پہلے کہ ہمیں کفن پہنایا جائے، اللہ ہمیں تقوی کی پوشاک پہننے کی توفیق عطا فرما. اور اس سے پہلے کہ ہماری نماز پڑھی جائے، اللہ ہمیں اپنی بارگاہ میں حضوری نصیب فرما. قیامت کے دن کو زندگی کا سب سے زیادہ خوشیوں بھرا دن بنا. اے اللہ، زندگی کے آخری حصے کو زندگی کا بہترین حصہ بنا. اے اللہ، گھروں کی پریشانیوں کو دور فرما، اولاد کی پریشانیوں کو دور فرما، اولادوں کو نیکوکار بنا، فرما بردار بنا، ماں باپ کی آنکھوں کی ٹھنڈک بنا. جن گھروں میں جوان بچے بچیاں موجود ہیں، اللہ ان بچوں کے مستقبل کو روشن فرما، ماں باپ کے لیے فرض ادا کرنے آسان فرما. اللہ، ہم نے دیکھا ہے کہ فقیر اگر بڑے دروازے کے سامنے پہنچتا ہے تو اونچی صدا لگاتا ہے، اس کو یقین ہوتا ہے میں یہاں سے خالی نہیں لوٹوں گا. میرے مولا، آپ کا دروازہ کائنات کا سب سے بڑا دروازہ ہے، हम उस घर में आए बैठे हैं, उस दरवाजे के सामने हैं। हे अल्लाह, अपने रहमतों के खजानों के दरवाजे खोल दीजिए, हमारी खताओं को माफ कर दीजिए। तेरी एक निगाह की बात है, मेरी जिंदगी का सवाल है। ऐ अल्लाह, आपकी रहमत की एक नज़र पड़ेगी, हमारे गुनाह माफ़ हो जाएंगे। अल्लाह हमें माफ़ फरमा दीजिए। अल्लाह, घर में जो बीमार हैं उनको शिफा अता फरमा, जो मकरूज हैं कर्जे की अदायगी की सबील पैदा फरमा, जिन घरों में जवान बच्चे बच्चियां मौजूद हैं उन बच्चों के मुस्तकबिल को रोशन फरमा, माँ बाप के लिए फ़र्ज अदा करने आसान फरमा, औलाद के गमों से महफूज फरमा, औलाद के दुखों से महफूज फरमा, औलाद की परेशानियों से महफूज फरमा। मेरे मौला, नेकोकारी की ज़िंदगी नसीब फरमा, अल्लाह अपनी हिफाजत नसीब फरमा। अब करीम, जो रोटी का साहिल होता है एक दरवाजे पे चला जाए और उसे ना हो तो वो दूसरे पे चला जाता है, न मिले तीसरे पे चला जाता है, उसका कोई मसला नहीं। अल्लाह, मसला तो हमारा है, जिनके पास एक ही दरवाज़ा है। हम अच्छी तरह जानते हैं जो आपके दरवाजे से खाली उठता है वही बदबख्त होता है। अल्लाह, हमारी दुआओं को रद्द न कीजिए। अल्लाह, हमने तो दुनियादारों को देखा, किसी घर की औरतें चल के आ जाएं कत्ल के मुकदमे माफ़ कर देते हैं। आपकी बंदियां आपके घर में चल के आई बैठी हैं, अल्लाह इनका आना कबूल फरमा लीजिए। अल्लाह इनको अपनी मकबूल बंदियों में शामिल फरमा लीजिए। ऐ करीम आका, इनके दिल की नेक मुरादों को पूरा फरमा दीजिए। रब करीम, आने वाले वक्त को गुजरे वक्त से बेहतर फरमा, आने वाली ज़िंदगी को गुजरी हुई ज़िंदगी का कफ़ारा बना। मेरे मौला, वो मोहब्बत की नज़र जो आपने फ़ुज़ैल बिन अयाज पर डाली, डाकों की सरदारी से निकाल के वलियों का सरदार बना दिया, वो मोहब्बत की नज़र हम पर भी डाल दीजिए। वो मोहब्बत की नज़र जो आपने बशर हाफ़ी पे डाली, दुनिया के शराब खाने से निकाल कर आपने उनको अपनी मोहब्बत की शराब पिला दी, वो हमर नज़र हम पर भी ढाल दीजिए। वो मोहब्बत की नज़र जो आपने जुनैद बगदादी पर डाली, दुनिया की पहलवानी से निकाल के औलिया की दुनिया का पहलवान बना दिया, अल्लाह हमें भी उनमें शामिल फरमा लीजिए। अल्लाह हमारी इन दुआओं को अपनी रहमत से कबूल फरमा। मकामी लोग जिस मोहब्बत से बुलाते हैं, अल्लाह उसके बदले उनको अपनी सच्ची मोहब्बत नसीब फरमा। मस्तूरात जिस ज़ौक शौक से दीन की बात सुनने के लिए आती हैं, अल्लाह इसी पर इनके सब गुनाहों को माफ़ फरमा, परेशानियों को दूर फरमा, नेक मुरादों को पूरा फरमा। सल्लल्लाहु ताला अला हबीबिही सैयदना मुहम्मद व आलिही व असहाबिही अजमाईन बिरहमतिका या अरहमर राहिमी।